नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल चैत 26 गते मंगलबार, चैत शुक्ल पक्ष एकादशी तिथि, तद अनुसार 8 अप्रेल सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई विविध शीर्षकमा प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा जनताले खनेको सड़क राज्यबाट कालोपत्री शीर्षकमा प्रकाशित छ। स्थानीय बासिन्दाले गैंती, कोदालो र झम्पल प्रयोग गरेर 3 वर्षमा निर्माण गरेको 32 किलोमिटर सड़क सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्री गरिदिएको छ। जर्मन सहयोग नियोग जीआईजेडले स्थानीयलाई दाल चामल र नगद ज्याला दिएर 2070 सालमा निर्माण पूरा गरेको देहीमाण्डौ गिरेगढ़ा 32 किलोमिटर मध्ये सुदूरपश्चिम प्रदेश सरकारले 15 किलोमिटर सड़क कालोपत्री गरेको हो। देहीमाण्डौ, ग्वालेक, नागार्जुन, गिरेगढ़ाका करिब 7,000 मानिसले गैंथी, कोदालो र झम्पल प्रयोग गरेर 32 किलोमिटर सड़क खनेको देहीमाण्डौका सुरेश बोहराले बताउनुभयो। सड़क निर्माणका क्रममा स्थानीयले 58 करोड़ रूपियाँ बराबरको दाल चामल र 57 करोड़ रूपियाँ नगद ज्याला समेत पाएको उहाँले बताउनुभयो। डोजर तथा आधुनिक उपकरण प्रयोग नगरी नै 3 वर्षमा पाखुराकै बलमा घरेलु उपकरण प्रयोग गरेर 32 किलोमिटर सड़क निर्माण हुन सक्छ भनेर कसैले पत्याएका थिएनन्। अहिले कालोपत्री सड़कमा सर र मोटर चल्न थालेका छन्। प्रदेश सरकारले 2076 सालदेखि कालोपत्री शुरू गरेर यो वर्ष 15 किलोमिटर सड़क स्तरोन्नतिको काम पूरा भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भूलले बताउनुभयो। सड़क कालोपत्री भएपछि स्थानीयवासी खुशी मात्रै भएका छैनन्। गाउँमै कृषि, पशुपालन र फलफूल खेतीमा लागेको दशरथचन्द नगरपालिका 9 ग्वालेकका वडाध्यक्ष मोहन जोशीले बताउनुभयो। मानिसले खनेका कारण यो सड़कमा कतै पनि पहिरो नखसेको उहाँले बताउनुभयो। सड़क निर्माणमा 7,000 मानिस 260 समूहमा परिचालन भएको कार्यक्रमका तत्कालीन प्राविधिक पुष्कर राज जोशीले बताउनुभयो। सन् 2010 देखि 2013 सम्म सड़क खन्दा गाउँमा रोजगारीको अवसर समेत सृजना भएको थियो। जनताले खनेको सड़क राज्यबाट कालोपत्री शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। विविधता सम्पत्ति हुनुपर्छ शीर्षकको खबर गोर्खापत्र दैनिकबाटै लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिन भन्नु इमानदारीको खडेरीपन हुने बताउनु भएको छ। फरेन अफेयर्स मीडियाद्वारा हिजो आयोजित हिमालयन डायलगको पहिलो श्रृंखलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरूले विकास र सुशासनको यात्रालाई अगाडि बढ़ाउने भरमगदूर प्रयास गरिरहेको बताउनुभयो। पराजित सामन्तवाद, मलाई त आउन मन लागिराख्या छ भन्न छोडेको छैन, मलाई साथ देऊ भनिराखेका छन्। राजतन्त्रवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, संविधानकै व्यवस्था अन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिन भन्नु इमानदारीको खडेरी हो। यसबाट संक्रमणकाल अझै लम्बिने देखिएको उहाँको भनाई थियो। जता हावा ढल्केको छ त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ। जायज माग लिएर आउँदा हामी सुन्छौं सड़कमा कसैले दुःख पाइरहनु पर्दैन, शिक्षकले सड़कमा बसिरहनु पर्दैन, हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौ प्रधानमन्त्रीले भन्नुभयो। यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। देशैभरि वन डढेलोको पिरलो शीर्षकको खबर आजको नागरिक दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। सुखायाम शुरू भएसँगै देशका विभिन्न भूभागमा रहेका वन क्षेत्रमा डढेलो गएको छ। डढेलोले विकराल रूप लिँदा ठाउँ ठाउँमा ठूलो जनधनको क्षति भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका 250 भन्दा बढ़ी स्थानमा डढेलो लागिरहेको छ। डढेलोकै कारण वायु प्रदूषण बढ़दा जनस्वास्थ्य प्रभावित छ। अस्पतालमा आँखा, मुटु, फोक्सो, मृगौला लगायत बिरामी बढ़ेका छन्। रौतहटका नागरिक संवाददाता मदन ठाकुरका अनुसार मधेस प्रदेशमा लगातार आगो लाग्ने क्रम रहँदा क्षति पनि बढ़दै गएको छ। आगलागी तथा डडेलोले जनधनको क्षति भइरहेको छ। डडेलो मुख्य रूपमा चैतदेखि जेठसम्म लाग्ने गर्छ। चैतको मध्यदेखि यो वर्ष पनि घरघोर तथा जंगलमा भयावह रूपमा आगलागी हुन थालेको छ। डडेलोकै कारण प्रदूषण पनि बढ़िरहेको प्रसंगलाई आजको नागरिक दैनिकले देशैभरि वन डडेलोको पिरलो शीर्षक दिएर यो खबर प्रकाशित गरेको छ। आजको कान्तिपुर दैनिकले गवर्नर सिफारिश समितिको बैठक दुई सातासम्म एक पटक पनि बसेन, शीर्ष नेताबीचको तानातानले सिफारिश समितिको औचित्यमै प्रश्न शीर्षकको खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। नेपाल राष्ट्र बैंकको गवर्नर छनौटका विषयमा अर्थ राजनैतिक बजारमा चर्चा परिचर्चा चुलिए पनि सिफारिश समितिको बैठक दुई सातामा एक पटक पनि बसेको छैन। राष्ट्र बैंक ऐन अनुसार गवर्नरको पद रिक्त हुनुभन्दा एक महिना अघि नै नयाँ गवर्नर नियुक्त हुनुपर्छ, तर महाप्रसाद अधिकारीको कार्यकाल आइतबार सकिदा समेत नयाँ गवर्नर नियुक्तिमा ढिलासुस्ती गरिरहेको सरकारले डेपुटी गवर्नर नीलम ढुंगाना तिमिलसेनालाई कामु गवर्नरको जिम्मा दिएको छ। मन्त्री परिषदले 16 दिन अघि 11 चैतमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गवर्नर सिफारिश समिति गठन गरेको थियो। समितिमा पूर्व गवर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य हुनुहुन्छ। सिफारिश समितिका सदस्यलाई पत्र दिन नै 6 दिन लागेको थियो। चैत 17 पत्र बुझे पनि सोमबारसम्म सिफारिश समितिको बैठक बस्न सकेको छैन। चैत 17 हामीले पत्र बुझेका हौं, त्यसैता एक दिन बैठक बस्ने भनेर दुई पटकसम्म समय तोकिएको थियो, तर बस्न सकेन। त्यसैता बैठक बस्ने कुरासम्म पनि भएको छैन। समितिका एक सदस्यले भन्नुभयो, गवर्नर कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ़ कांग्रेस एमालेका शीर्ष नेताहरू बीच छलफल चलिरहेको र कुरा नमिलेकाले समितिको बैठक नडाकिए जस्तो लाग्छ। हामीलाई रबर स्ट्याम्प बनाउन खोजिएको छ। अहिले कुन दलसँग निकट व्यक्ति गवर्नर बनाउने भन्ने विषयलाई कम प्राथमिकता दिएर उच्च व्यावसायिकता भएको र सक्षम व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने पूर्व अर्थमन्त्री प्रकाश शरण महतले बताउनुभयो। मैले अर्थमन्त्री लगायत उच्च नेतृत्वलाई उच्च व्यावसायिक मौद्रिक नीति र वित्त नीतिलाई समन्वय गरेर लैजान र वित्तीय क्षेत्रको नेतृत्व गर्न सक्ने व्यक्ति गवर्नरमा नियुक्त गर्न भनेको छु, उहाँले भन्नुभयो। गवर्नर जस्तो महत्वपूर्ण पदका विषयमा दलहरूबीच दावी हुनु स्वाभाविक रहेको पनि महतको भनाई छ। यो खबर कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएको 10 दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गर्नुभएको छैन। उपकुलपति बरालको राजीनामाले विश्वविद्यालय नेतृत्वविहीन बन्नुका साथै शैक्षिक अन्योल समेत छाएको छ। प्रधानमन्त्री ओलीसँग बरालको राजीनामा स्वीकृत गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ़ाउने वा राजीनामा अस्वीकृत गरी बराललाई नै जिम्मेवारीमा निरन्तरता दिने विकल्प छ। प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापकहरूको आरोप छ। बरालले पनि काम गर्ने वातावरण नभएकाले पदत्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामा टुंगो लगाएपछि खुलाउने बताइरहनु भएको छ। यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा झापादेखि कञ्चनपुरसम्मका शिक्षक सड़कमा शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट पूर्वपक्षका लागि थुनामा पठाउने आदेश विरूद्ध रवि सर्वोच्च जाने शीर्षकको खबर लिँदैछौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी अपचलन मुद्दामा आफूलाई पूर्वपक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटोल इजलासको आदेश विरूद्ध सर्वोच्च अदालत जाने भएका छन्। धरोटीमा रिहा गर्ने रूपन्देही जिल्ला अदालतको आदेश उच्चले उल्ट्याएपछि रवि सोमबार कारागार चलान भइसकेका छन्। रासोपा कार्यवाहक प्रवक्ता मनिष झाले थुनामा पठाउने आदेश बदर गरेर बाहिरैबाट मुद्दा लड्न पाऊ भन्ने निवेदन लिई सर्वोच्च जान कानूनी परामर्श भइरहेको बताउनुभयो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। ट्रम्पको कर नीतिले विश्व शेयर बजारमा पहिरो शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि विश्व अर्थ बजारमा हलचल देखिएको छ। अनुदान रोक्ने ट्रम्पको निर्णयले विश्व अर्थतन्त्र तरंगित बनेका बेला मुख्य व्यापार साझेदार राष्ट्रहरूलाई उच्च भन्सार कर लगाएसँगै विश्व शेयर बजार ओह्रालो लागेको हो। ट्रम्पले गत साता अमेरिकाभित्र नै सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गर्नुभएको थियो। अमेरिकाले करिब 60 देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको महसुलको करिब 50% भन्सार शुल्क लगाएको ट्रम्पले बताउनुभयो। 10% शुल्क 5 अप्रेल र अन्य शुल्क 9 अप्रेलदेखि लागू हुने बताइएको छ। यी निर्णयले विश्व अर्थतन्त्रलाई तरंगित बनाएको छ, जसको प्रत्यक्ष असर विश्व व्यापारसँगै शेयर बजारमा देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ट्रम्पको कर नीतिले विश्व शेयर बजारमा पहिरो शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईं यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा सामाजिक संस्था भनेर सहयोग ल्याउँदै प्राइभेट कम्पनी चलाउँदै शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। कोपिला भ्याली सेवा समाज सुर्खेतले गैर कानूनी रूपमा निजी कम्पनीमा लगानी गर्दै आएको खुलेको छ। अमेरिकी चन्दादाताबाट संकलित रकम ब्लिंक नाउ फाउण्डेशन मार्फत संस्थाका संस्थापक अध्यक्ष टोप बहादुर मल्लका नामको निजी कम्पनी मार्फत संचालित कोपिला भ्याली स्कूल प्रणालीमा लगानी हुँदै आएको पाइएको हो। सीएनएन हिरो अवार्डले सम्मानित अमेरिकी नागरिक म्यागी डोयन र कोपिला भ्याली सेवा समाजका संस्थापक अध्यक्ष मल्लको मिलोमतोमा बदनियतपूर्ण तरिकाले दाताको दानको दुरूपयोग गरिएको खुलेको हो। यसबाट आवरणमा समाजसेवा देखाएर भित्री रूपमा हुने कुकर्मको पर्दाफाश भएको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा कति वर्ष जेल जालन रवि शीर्षकको खबर प्रकाशित छ। उच्च अदालतको आदेश अनुरूप सोमबार कारागार चलान गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने अब कति दिन कारागारमा बस्नुपर्ने हो भन्नेतिर सबैको चासो बढ़ेको छ। पूर्वपक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटोल इजलासको शुक्रबारको आदेश अनुरूप प्रहरीले रूपन्देही जिल्ला अदालतमा हाजिर गराएर सोमबार कारागार चलान गरिएको थियो। त्यस लगत्तै लामिछाने कति दिन कारागारमा बस्ने भन्ने विषयले चासो पाएको हो। कारागार चलान गर्ने क्रममा लामिछानेले उच्च अदालतको आदेश विरूद्ध सर्वोच्च जाने अभिव्यक्ति दिनुभएको थियो। लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने भन्दै तल्लो अदालतको आदेश विरूद्ध माथिल्ला अदालत जाने बताउनुभयो। सर्वोच्चले उच्च अदालतको आदेश बदर गरेमा लामिछाने थुनामुक्त हुने बाटो खुल्नेछ भने उच्चकै आदेश सदर भयो भने लामिछानेले जिल्ला अदालतको अन्तिम फैसला पर्खनुको अर्को विकल्प हुनेछैन। यी दुई अवस्था बाहेक लामिछानेको मुद्दा निरूपण हुन छिटोमा 1.5 वर्ष लाग्न सक्नेछ। त्यतिन्जेलसम्म थुनामा बस्नुपर्ने अवस्था आउन सक्ने पनि कानूनविदहरू बताउँछन्। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। माओवादीमा पूर्व उपराष्ट्रपति पुनको कमब्याक, पुनरागमनका लागि वातावरण बनाउँदै पूर्व राष्ट्रपति भण्डारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन औपचारिक रूपमा पार्टी राजनीतिमा कम ब्याक भएका छन्। उपराष्ट्रपति निर्वाचित भएपछि 7 वर्ष माओवादी केन्द्रसंघको आबद्धता टुटाएका पुन उपाध्यक्षको जिम्मेवारीसहित आइतबारबाट पार्टी राजनीतिमा फर्किनु भएको हो। एमालेको सक्रिय राजनीतिमा फर्किन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि वातावरण बनाउँदै हुनुहुन्छ। अहिले उहाँ देश दौड़ामा हुनुहुन्छ। उहाँलाई केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्षमा मनोनित गरेको महासचिव देव गुरूङले बताउनुभयो। अघिल्लो केन्द्रीय कमिटी बैठकमा पासाङलाई पार्टीको जिम्मेवारीमा फर्काउने प्रस्तावबारे छलफल भएको थियो। बैठकले उपयुक्त समयमा निर्णय गर्न सक्ने गरी केन्द्रीय कार्यालयलाई जिम्मा दिएको थियो। त्यस अनुसार उहाँ उपाध्यक्षमा मनोनित हुनुभएको छ। गुरूङले भन्नुभयो, यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। काठमाडौँमा एकपछि अर्को आन्दोलन शीर्षकको खबरलाई आजको हिमालय टाइम्सले अग्रपृष्ठमा प्रकाशित गरेको छ। पछिल्लो केही समय काठमाडौँमा एकपछि अर्को आन्दोलन भइरहेका छन्। चैत लागेसँगै व्यवस्था पक्षधर सहित विरोधी र अन्य केही पनि आफ्ना माग लिएर सड़कमा आएका हुन्। चैत 15 गते एकै दिन काठमाडौँमा राजसंस्था पक्षधर र गणतन्त्र पक्षधरको जनसभा भएको थियो। राजसत्ता पक्षधरको सभा हिंसात्मक बनेपछि ठूलो क्षति समेत भएको थियो। त्यसैता राजसत्ता पक्षधर आन्दोलनमै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौँको बल्खुमा आमसभा गर्दैछ। यो खबरलाई आजको हिमालय टाइम्सले काठमाडौँमा एकपछि अर्को आन्दोलन शीर्षक दिएर प्रकाशन गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनु भएको छ। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ़ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनु भएको योगदान विषय गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताउनु भएको हो। नेपालमा राजसंस्था पुनस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उहाँको भनाई थियो। अहिले फेरि राजसंस्था पुनस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ। यहाँ आदित्यनाथको फोटो समेत छापियो, देउवाले भन्नुभयो। तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन, नेपाली जनताले जे चाह्यो त्यही हुन्छ भन्नुभएको छ। देउवाले भन्नुभएको यो प्रसंगलाई भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन शीर्षक दिएर आजको हिमालय टाइम्सले प्रकाशन गरेको छ। आजको कारोबार दैनिकमा आयातित पाम आयल प्रशोधित वा कच्चा पदार्थ व्यवसायी सरकार विवाद शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। पाम आयल आयातमा सरकार र व्यापारी बीच विवाद देखिएको छ। अहिलेसम्म कच्चा पदार्थको रूपमा आयात हुँदै आएको पाम आयललाई भन्सार विभागले प्रशोधित नाम दिएर त्यसै अनुसार भन्सार महसुल लगाएपछि विवाद देखिएको हो। लामो समयदेखि पाम आयल आयात गरी नेपालमा प्रशोधन गरेर भारत निर्यात हुँदै आएको छ। तर अहिले वीरगंज भन्सार कार्यालयले गरेको परीक्षणमा पाम आयल प्रशोधित भएर आएको देखिएको छ। यसले विवाद सिर्जना गराएको हो। ओसीबी फूड्स एण्ड फिड्सका संचालक नारायण रोगटाले वर्षौंदेखि कच्चा पदार्थ भनेर आइरहेको पाम आयल अहिले आएर प्रशोधित भन्दै एचएस कोड परिवर्तन गरेर आयात गर्न दबाव दिएको गुनासो गर्नुभयो। तेल उद्योगीहरूले मलेसियाबाट आयात गरेको पाम आयल कच्चा पदार्थ भएको भन्दै सोही अनुसार आयात गर्न पाउनुपर्ने माग गरेका छन्। यो खबर कारोबार दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। अब विदेशबाट कम्पनी खारेज गर्न सकिने शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। सरकारले कम्पनी खारेजी सम्बन्धी व्यवस्थालाई थप सहज र सरल बनाउँदै विदेशमा बसेर पनि नेपालमा आफ्नो नाममा रहेको कम्पनी खारेज गर्न सक्ने व्यवस्था गरेको छ। विदेशमा बस्नेका हकमा मात्र नभई मुलुकभर जुनसुकै स्थानमा रहे पनि कम्पनी खारेजीका लागि अब काठमाडौँसम्म धाइरहनुपर्ने स्थितिको अन्त्य भएको छ। यसअघि कम्पनी खारेजीको निर्णय गर्ने सबै संस्थापकले दर्ता खारेजीको लागि पेश हुने निवेदनमा सकल परिचय पत्रसहित कार्यालयमा आफै उपस्थित हुनुपर्ने अवस्था थियो। अब भने आफूलाई पाएक पर्ने जुनसुकै जिल्लाको स्थानीय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षको रोहबरमा शनाखत गरी कम्पनी खारेज गर्न सकिनेछ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। दलित गैर दलित महायज्ञ मुसहरले हाले होमको चरू शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका दुई बबरगंज प्रति बजारमा दलित र गैर दलित मिलेर सीताराम नाम महायज्ञ आयोजना गरेका छन्। सिराहा जिल्लामा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटना चर्चामा रहेका बेला बबरगंज प्रति बजार स्थित सवारीकुटी हनुमान मन्दिरमा भने दलित र गैर दलित मिलेर महायज्ञ लगाएका हुन्। महायज्ञमा दलित समुदायलाई पूजापाठ लगायत कुनै पनि काममा अवरोध छैन। महायज्ञमा तराईको सबैभन्दा पिछड़िएको दलित समुदाय अन्तर्गत पर्ने मुसर समुदायका व्यक्तिले होमको चरू हाल्ने काम गरिरहेका छन्। महायज्ञ आयोजक समितिको अध्यक्ष दलित अन्तर्गत पर्ने पासवान समुदायका युवकलाई बनाइएको छ। महायज्ञ आयोजक समितिका अध्यक्ष मनोज पासवानले यज्ञमा जुनसुकै जात जातिले प्रवेश तथा पूजापाठका लागि खुला गरिएकाले कुनै विभेद नरहेको बताउनुभयो। यो खबर मुसरले हाले होमको चरू शीर्षकमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। फूलजोर खोलाको पुल जोखिममा शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। सर्लाहीको लालबन्दी नगरपालिका 3 जब्दी र ईश्वरपुर गाउँपालिका 8 रामपुर जोड्ने फूलजोर खोलाको पुल जोखिमपूर्ण बनेको छ। पुलका दुवैतर्फको भागमा ठूला ठूला खाल्डो पर्दा दुर्घटनाको जोखिम बढ़ेको स्थानीयले गुनासो गरेका छन्। पुललाई जोड्ने सड़कको गिटी र माटो बगेर ठूलो खाल्डो परेका कारण सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढ़ेको लालबन्दी नगरपालिका 3 वड़ा अध्यक्ष बुद्धदेव चौधरीले जानकारी दिनुभयो। पुलका दुवैतर्फ गएको वर्षखायाममै गिट्टी र माटो बगाएर ठूलो खाल्डो परेको थियो। रामपुरतर्फको भागमा भर्खरै पुल छेउमै सड़कमै पुनः ठूलो भङ पर्दा सोही भङमा साइकल मोटरसाइकल जस्ता ससाना सवारी पर्ने जोखिम बढ़ेको छ। फूलजोर खोलाको पुल जोखिममा शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको नागरिक दैनिकमा गुरूहरूको गन्तव्य शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा सीआईपी सम्मानका प्रश्न शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा तीन कुनै घटनाको न्यायिक छानबिन आवश्यक शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा न्यायिक छानबिनको खाँचो शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा शरणार्थी कहाँ जाने शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा प्रदूषण नियन्त्रण शीर्षकमा उठाइएको रकमको जवाफदेहिता खोइ शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको गोर्खापत्र दैनिकमा स्वास्थ्य बीमाको प्रतिबद्धता शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।